This conference is being recorded.
پوری تعلیم الاسکار جبکہ اطاعتیں جو فرض ہیں وہ کرتا ہے. اس کا مطلب جب یہ بات ہو گئی, جب تم لوگ یہ بات سن چکے ہو, تو اس کے بعد شاہ صاحب رحمت اللہ علیہ نے اب صرف ایک علم کو لے لیا ہے, اور وہ علم اس کو لیا ہے حکمت کو, کہ شرعی مسائل میں حکمت کیا ہے. اس کے بعد تو انہوں نے پھر اس میں تین چیزیں گنوائی ہیں کہ جس علم کی میں تمہیں دعوت دے رہا ہوں اس سے فائدہ کیا حاصل ہوتا ہے. یہ اصولی بات ہے کہ جب آدمی کوئی کتاب پڑھتا ہے تو سوچتا ہے اس علم سے مجھے کیا فائدہ. ایک لڑکا ٹیسٹ دیتا ہے کالج میں, یونیورسٹی میں اپنے پیپر رکھتا ہے تو وہ سوچتا ہے نا کہ یہ پیپر اس لیے رکھ رہا ہوں کہ اس میں سے نمبر زیادہ ملتے ہیں, یا یہ پیپر اس لیے رکھ رہا ہوں کہ مجھے سبجیکٹ زیادہ اچھی طرح آتا ہے. جو بھی پڑھتا ہے تو اس کے مفاد کو سوچتا ہے. شاہ صاحب رحمت اللہ علیہ نے حکمت اور اسرار دین, کہ دین میں کیا پوشیدہ باتیں ہیں, کیا اسرار ہیں, کیا حکمتیں ہیں, کیسے اسے جانچنا ہے, اس کے تین فوائد ذکر کرتے ہیں. پہلا فائدہ حضرت نے ذکر کیا کہ فرمایا بہی یسیر الانسان, بہی کی ضمیر جو ہے ہی کی جو علم کی طرف لوٹ رہی ہے, کہ اس علم سے یسیر الانسان انسان ہو جاتا ہے علی بصیرت. انسان ایک روشنی میں آتا ہے, کس معاملے میں, فیما جا بہی شرع, جو کچھ شریعت نے انسان کو چیزیں سکھائی ہیں بتائی ہیں اس کے بارے میں. پہلے پوری اس کو پڑھ لیتے ہیں پھر بات کریں گے اس پہ. پہلا جو فائدہ کہ اس علم کے ذریعے سے انسان کو یہ بصیرت حاصل ہو جاتی ہے کہ شریعت نے جو احکامات دیے ہیں اس پر وہ روشنی میں عمل کرتا ہے, وتکون اور ہو جاتا ہے نسبتہ بتلک الاخبار, یہ جو خبریں آئی ہیں, یہ جو احادیث آئی ہیں, یہ جو شریعت کے احکامات آئے ہیں, ان چیزوں پر ان سے اس کا تعلق, اس کی نسبت ایسے ہو جاتی ہے کا نسبت صاحب العروض بدواوین الاشعار, جیسے کہ کوئی شاعر ہو اور اس کا دیوان ہو تو اسے عروض کا علم اس کے ساتھ جیسی نسبت ہوتی ہے ویسی نسبت اس انسان کو شریعت کے ساتھ ہو جاتی ہے. اور صاحب المنطق, یا جیسے کہ کوئی آدمی ہے اس نے منطق کا علم پڑھا ہے, میں براہین الحکما ہی, تو حکما کے جو درائل ہیں ان کے ساتھ جو اس کا تعلق ہوتا ہے. اور صاحب النحو, یا وہ آدمی جس نے نحو پڑھی ہے یعنی عربی کی گرامر, بے کلام العرب العرب عربائی, جیسے اس کا تعلق ہو جاتا ہے عربوں میں جو بہت فصیح لوگ تھے ان کے کلام کے ساتھ. او صاحب اصول الفقہ بے صفاہی الفقہائی, یا جیسے کسی آدمی کا اس کا تعلق جو اصول فقہ کا ماہر ہوتا ہے اس کا فقہ کی جزیات سے جیسے تعلق پیدا ہو جاتا ہے, ٹھیک اسی طرح کوئی آدمی اگر ان چیزوں کو پڑھے گا تو شریعت کے ساتھ اس کا ایسا تعلق پیدا ہو جائے. یہ ہے پہلی عبارت کی. شاہ صاحب رحمت اللہ علیہ نے اس میں ذکر کیا کہ اگر کوئی آدمی شریعت کی حکمتوں کو جاننے لگے تو اس کا فائدہ کیا ہے. وہ کہتے ہیں اس کا فائدہ یہ ہے کہ جب کوئی آدمی ان چیزوں کو جانے گا تو وہ جو بھی احادیث ہیں, جو بھی شریعت کے احکامات ہیں, ان پر پوری تسلی کے ساتھ, پورے اطمینان کے ساتھ وہ آدمی عمل کرے گا. مثلا زکوٰۃ اور سود دونوں میں فرق آ گیا. ایک آدمی کہتا ہے کہ نہ دیں, سود کیوں نہ دیں, معاشی طور پہ انسان مضبوط ہوتا ہے. دوسرا کہتا ہے کہ سود لوگوں کا خون چوستا ہے اور یہ خاص طبقے کو مضبوط کرتا ہے, اور اس کے مقابلے میں جو زکوٰۃ ہے, اللہ تعالیٰ نے قرآن کریم میں دونوں چیزوں کا تقابل کیا ہے. اللہ تعالیٰ نے سورہ روم میں فرمایا کہ یہ جو تم سود کا کاروبار کرتے ہو, فلا یربو عند اللہ, اللہ کے ہاں یہ سود کا مال نہیں بڑھتا, بے برکتی ہوتی ہے, اس کی وجہ سے مصائب, تکالیف, پریشانیاں, یہ چیزیں آتی ہیں. जैसे परेशानियां आती हैं। देखो अल्लाह का एक पूरा निजाम है, एक पूरी तस्वीर है। उस तस्वीर में से कोई आदमी सिर्फ किसी की आंखें दिखाए कि जी ये इतनी खूबसूरत है, तो ऐन मुमकिन है कि वो आंखें जब चेहरे के साथ लगाई जाए तो बिल्कुल ही बदसूरत है। एक नाक दिखाई जाए कि कैसी बस्ती है और कैसी खराब है, मुमकिन है जब चेहरे के साथ लगाई जाए तस्वीर में तो ज्यादा खूबसूरत नजर आए। इसी तरह पूरा एक तस्वीर की बात है अल्लाह ताला के यहाँ जो शरीयत के निजाम इंसानों के लिए चलते हैं, एक पूरी तस्वीर है और हम किसी वक्त सिर्फ उसका एक हिस्सा देख रहे होते हैं और उस एक हिस्से के मुतालिक हम कहते हैं कि ऐसे है ऐसे है, हालांकि ऐसे नहीं होता। वो चीज अपनी जगह पर दुरुस्त होती। जितने भी इस दुनिया में काम होते हैं इन सब का आलम बाला से बड़ा गहरा ताल्लुक। क्या साहब रहमतुल्लाह अलैह ने कमाल की वजाहत की है चंद सफात के बाद वो इस पर बहस करते हैं कि जो कुछ इंसान करते हैं फरिश्तों के यहाँ उसके क्या असरात मुरतब होते हैं और फरिश्ते उस पर अल्लाह से क्या हुक्म लेते हैं। कमाल की बात है हजरत मालिक की, हजरत की तो अपनी बात है। वैसे अर्ज करते हैं कि आसानी से समझने के लिए कि इंसानों में जब हदूद नाफिज नहीं होती तो इंसानों के हकूक मारे जाते हैं। नतीजा ये निकलता है कि दौलत की तकसीम का जो मुनसिफाना निजाम है वो मुआशरे में कायम नहीं होने पाता। एक आदमी चोरी करता है, एक आदमी टैक्स नहीं देता। क्यों नहीं देता? इसलिए कि वो कहता है जनाब मैं टैक्स तो उस वक्त दूं जब मुझे पता चले कि मेरा टैक्स लग रहा है मुआशरे में। अब जब लग ही नहीं रहा और लोग उसको खा रहे हैं तो मैं अपना पैसा क्यों दूं? मुफ्ती कहते हैं बिल्कुल ठीक करते हो, सही करते हो, और इस पैसे की बजाय साथ से निजी तौर पे वो लोगों की मदद कर देता है लेकिन टैक्स नहीं देता। जब टैक्स बिल्कुल ठीक लग रहा हो और जो लोग टैक्स के नहीं देने वाले उनका पैसा उन्हें वापस मिल जाए, इतना आदिलाना निजाम कायम हो जाए तो वहां टैक्स का रोक लेना हराम। एक आदमी आया और हजरत उमर रजी अल्लाह ने पहली मर्तबा ये बात रखी शूरा में कि हमारी जो अरब की मंडियां हैं ये गैर मुल्की इस्तेमाल करते हैं, घोड़े आते हैं बिकने के लिए, मुख्तलिफ सामान आते हैं, तो हमें अपनी मंडियों पर टैक्स लगाना चाहिए। हजरत उमर रजी अल्लाह ने गालिबन 2.5% टैक्स लगाया कि हमारे यहाँ जो भी बाहर से ताजर आएगा और सामान बेचेगा उसे जितने भी सौदा हुआ है उसके मुताबिक 2.5% देना पड़ेगा, गालिबन 2.5%। एक आदमी घोड़े लाया और जब दाखिल होने लगा तो उसपे चुंगी भी थी, उसने अपना टैक्स अदा किया कि मार्केट में जाने के लिए जो फीस देनी है उसने वो भी अदा की। तो वो कहता है कि मैंने अदा की और जब मैं मार्केट में गया तो मैंने देखा घोड़े तो मेरे नहीं बिक सकते, बहुत आला सामान है। मुख्तसर किस्सा यह कि उसने हज़रत उमर रज़ी अल्लाह अन्हु को काम इतना सामान लाया पैसे मुझसे बसरा में वसूल किए गए। और ये बात कर रहे हैं मदीना मुनव्वरा की, मदीना मुनव्वरा और इराक का फासला देख लो। तो मैं वापस जा रहा हूं अपना माल लेके और आपके यहां कानून में है कि वो पैसे वापस दिए जाएंगे अगर मंडी में माल ना बिका, तो ये आप मेहरबानी करें इतने मेरे पैसे वापस। ये अब भी है यूरोप में, टैक्स की एक सूरत हमने खुद देखी है, दी है कि माल ना बिके बात शराइत के साथ, वो कहते हैं आपने आते हुए जो चुंगी दी है वो वापस नहीं ले लीजिए। तो हजरत उमर रजी अल्लाह ने बस इतना कहा कि अपना नाम पता बता दिया था, तो हजरत उमर रजी अल्लाह ने कहा कि आपको वापस। और वो कहता है जब मैं बसरा चुंगी पर पहुंचा तो मेरे नाम की वो सारी चीजें लिखी हुई थी और उसने बगैर कुछ कहे मेरे पैसे मेरे हवाले थे। ये हैं तुम्हारे पैसे, ये जो आपने दिया चलिए। कहते मैं इतना हैरान हुआ कि इन लोगों के यहाँ अमीरुल मोमिनीन को इतनी छोटी छोटी चीजों की भी खबर रहती है कि किसके पैसे हैं और किस तरह देने हैं। अब वो जो भी निजाम था तुम्हारे रज़ी अल्लाह ने भेजा होगा, तो अब ये एक निजाम है। जब इस निजाम में खलल पड़ता है और जब लोग भूखे सोने लगते हैं तो फिर क्या होता है कि इसका असर आलम बाला पर पड़ता है। ये एक मिसाल थी मैंने, हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि एक हाथ अगर लोग काट दें तो उन पर 40 दिन में सारे शहर में कोई एक शख्स भी सगीरा गुनाह ना करे. बहुत बड़ी बात, मतलब शहर आबाद है कैसे हो सकता है. लेकिन फर्ज कर लो तो फरमाया 40 दिन में खुदा की इतनी रहमतें नाज़िल नहीं होती जितनी अल्लाह की एक हद जारी करते हैं. इससे होता है इसलिए कि इंसानों का माल महफूज हो जाएगा, चोर को सजा मिलेगी, पता चलेगा क्या हो रहा है क्या नहीं हो रहा मुआशरे में. तो ये निजाम अल्लाह के यहां से रहमत का इसके साथ मरबूत है कि लोगों के माल महफूज रहे. जब माल की तकसीम सही नहीं होगी और मुआशरे में माली तौर पर इतने ज्यादा लोग ऊपर नीचे हो जाएंगे कि एक तरफ तो लोग करोड़ों की बातें करते हैं और दूसरी तरफ फाके में हों, तो जो उस निजाम को चलाने वाले मुजरिम हैं बड़े जिनके हाथ में मुल्क की मईशत थी, इन लोगों की इस गुनाह की वजह से अवाम पर असर पड़ेगा. और अवाम को चाहिए था कि उठ खड़े होते, लोगों को चाहिए था कि इस जुल्म के खिलाफ एहतजाज करते, लोगों ने नहीं किया. इन सारी चीजों को मिला जुला कर उसका नतीजा ये निकला कि हजरत सल्लल्लाहु अलैहि वसल्लम बताया कि तुम्हें अजाब आएगा. अच्छा अजाब क्या आएगा, दो चीजें और भी सुन लो. हदीस में आता है आपने फरमाया जब अवाम से वसूल किया जाने वाला पैसा ये हुक्मरान माले गनीम ये हुक्मरान अपना जाती माल समझने लगे और जंग की सूरत में जो नफा इन्हें माले गनीमत इस माले गनीमत को ये आपस में बांट खाएं. तो आपने फरमाया जब ये चीजें होने लगेंगी, ये दो मिसालें भी ऐड कर लीजिए ना आप, तो दौलत की तकसीम का निजाम बिगड़ा. इस बिगाड़ का असर क्या हुआ, हजूर सल्लल्लाहु अलैहि वसल्लम ने तुम पर सुर्ख आंधियां चलेंगी. सुर्ख आंधी किसको कहते हैं, बास लोगों ने कहा है कि हवा सुर्ख चलेगी, ये जरा मुश्किल ही है. सुर्ख आंधी अरब कहते थे ऐसी हवा को जो अपने साथ बीमारी ले आए. तो मतलब ये है कि वो बीमारियां तुम लोगों में फैल जाएंगी जो मुतादी अमराज होते हैं. और ये है वो चीज जिसको आजकल हम कहते हैं एलर्जी. अरबों में बीमारी होती थी, हवा चलती थी साहिल पर समंदर पर जद्दा में, तो इस हवा के जरिए से नजला आ गया, जुकाम आ गया या जो भी चीजें आ गई, जो भी बीमारियां आ गई, वो कहते थे कि सुर्ख आंधी चल रही है, यानी हर आदमी इसमें मुब्तला है. आंखें खराब हो जाती हैं तो वो चलती है आंधी गोया और सब लोगों की आंखें खराब होना शुरू हो जाती हैं. तो ये मुतादी मर्ज हो गया ना, ये मुतादी मर्ज जो है ये पैदा होना शुरू हो जाएंगे. ये इस मुतादी अमराज की एक कैफियत देख लें. इस्लामाबाद ने जितने शहतूत के दरख्त अब काट रहे हैं ना कि तूत के जरिए ये चीज हो गई ये चीज हो गई, अरे भाई पहले भी दुनिया बसती थी, तूत पहले भी हुआ करते थे, हवाएं पहले भी चलती थी, पहले क्यों नहीं इतना कुछ होता. उसके जो भी असबाब हों उनमें से एक सबब यह है कि दौलत की तकसीम का निजाम नामुनसिफाना हुआ, अल्लाह के हाथ से हुक्म बदल गया. ये चीजें होती हैं तो निजाम आपस में जुड़े हुए होते हैं, पूरी तस्वीर बनी हुई होती है. तो ये जब किसी आदमी को समझ आ जाए कि मैं अगर मुआशी तौर पर अपने मुल्क में सही निजाम नहीं रखूंगा तो इसका खमियाजा ये भुगतना पड़ेगा कि अस्पतालों में लोगों की आमद ज्यादा हो जाएगी, लोग बीमार ज्यादा हो जाएंगे, फिर मुझे वहां टैक्स पैसा खर्च करना पड़ेगा, लोग फिर मरेंगे, लोगों में बेचैनी पैदा होगी. तो क्यों ना मैं मुआशी निजाम को ठीक रखूं ताकि अल्लाह उस चीज से महफूज रखे जो इसके नतीजे में होने वाला है. तो नतीजा उसका क्या निकलता है, वो ये निकलता है कि इंसान मजमू राहत और आराम के साथ जिंदगी बसर करते हैं. जी है वो चीज जो शाह साहब कह रहे हैं कि बही यसीरुल इंसान वाला बसीरत इन फीमा जा अभी शर हो, शरीयत जो कुछ सिखाती है उस पर अमल करता है तो उस इंसान को पूरा यकीन हासिल होता है कि बिल्कुल ठीक कर रहा हूं. अब देखो इस निजाम में सबसे बड़ी खराबी सूद की आ गई. अल्लाह ने कहा फला यार गोविंद अल्लाह, तुम्हारा सूद का निजाम जितना भी चले अल्लाह इसको नहीं चाहता, अल्लाह क्या नहीं चलता. तो सूद का निजाम तो ठीक कर लोगे, मुआश को ठीक कर लोगे, دوسری طرف وہ طبقہ جو پس کیا ہے اس کے خون کو چوسنے والے لوگ اور حکمران ان پر خدا کی طرف سے جب گرفت آئے گی اور عوام پر اس لیے کہ اس کے خلاف اٹھے نہیں تو پھر کیا کرو گے اسی لیے رسول اللہ صلی اللہ علیہ وسلم نئی نئی بیماریاں آئیں گی ایسی بیماریاں تمہیں لگ جائیں گی جو تمہارے آبا و اجداد نے سنی بھی نہیں ہوں گی پتہ ہی نہیں ہوگا انہیں اور تمہیں لگے گی یہ سب اثر پڑا سود کا اور دوسری چیز اسی آیت میں سورہ روم میں اللہ نے کہہ دی اللہ نے فرمایا اور یہ جو تم زکات دیتے ہو وجہ اللہ اللہ کے لیے شرط لگا دی کہ زکات اللہ کے لیے دیتے ہو تو مضعفون وہ زکات جو ہے وہ بڑھا دی جائے گی اللہ کے ہاں وہ بڑھ جاتی ہے اسی لیے عبداللہ ابن مسعود رضی اللہ عنہ کی روایت میں آتا ہے کہ انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم تم میں سے جو آدمی صدقہ کرتا ہے وہ صدقہ لینے والے کے ہاتھ میں جانے سے پہلے پہلے اللہ اپنے ہاتھ میں لے لیتا کیونکہ اس کی نیت سچی ہوتی ہے اور فرمایا کہ اللہ تعالیٰ پھر اسے اپنے ہاتھ میں ایسے پالتا ہے جیسے تم اپنے گھر میں گائے کے بچے کو پالتے ہو بچھیرے کو اور جب تم قیامت میں اللہ سے ملو گے تو دوسری روایت میں آیا پھر اللہ تمہیں دے گا پہاڑ اجر کے اور کہے گا یہ ہے تمہاری نیکی اور یہ تو بندہ حیرت سے کہے گا کہ میرے رب اتنا مال تو میرے پاس زندگی میں آئے ہی نہیں تو اللہ تعالیٰ فرمائیں گے وہ جو تو نے مال ایک پائی خرچ کی تھی ایک پیسہ اسے ہم نے لیا پھر ہم اس پہ تجارت کرتے رہے اور اب تک اتنا نفع تیرا بن گیا یہ سب پورے یہ ہے جو سورہ روم میں فرمایا کہ ہم زکات کو بڑھا دیتے ہیں اور سود کو کم کر دیتے ہیں اس لیے کہ حلال کا مال جو ہے نا اب اس کا اثر کیا پڑے گا سود کا ہم نے بتا دیا یہ ایک مثال دے رہے ہیں تاکہ آگے کی عبارت آسان ہو جائے اب جس آدمی کو یہ ساری چیزیں پتہ ہیں وہ تو سود سے بچے گا وہ کہے گا بھی اس کی وجہ سے تو ملک میں تباہی آ جائے گی اور وہ کہے گا زکات کے نظام کو رائج کرو اللہ اسے بڑھا دیتا ہے صدقے کے نظام کو خدا نے کہا بڑھا دیتا ہے تو مجھے انتظامی اعتبار سے یہ چیزیں کرنی ہیں اب وہ نتیجہ سن حلال کا پیسہ لوگوں کے پاس آئے گا جب لوگ حلال کے پیسے کو خرچ کریں گے تو اس کا اثر معاشرے پہ کیا پڑے گا وہ ہے جو دوسری جگہ آ گیا صحیح بخاری میں آیا ہے رسول اللہ صلی اللہ علیہ وسلم فرمایا ایک آدمی نے بڑی طویل حدیث ہے بس اس کا خلاصہ صرف آپ کے سامنے رکھتے ہیں کہ ایک آدمی صدقہ کرنے کی نیت سے گھر سے نکلا تھا فرمایا تھا اور اس نے صدقہ کیا بڑی تعداد بڑی مقدار میں مال صرف کیا تو لوگوں نے صبح اٹھ کے کہا کہ دیکھو رات کو یہ آدمی آیا تھا اور وہ صدقہ کر گیا پیسے دے گیا اور وہ صدقہ جو تھا وہ پیسے ایک بدکارہ عورت کو دے گیا تو اس نے بھی سن لیا کہ شہر میں گاؤں میں یہ بات چل پڑی ہے تو اس نے کہا اللہ وہ جو اس خاتون کو دیا ہے وہ بھی تیرے ہی دے دیا وہ پھر صدقہ کرنے نکلا اور اس مرتبہ اس نے ایک چور کو صدقہ دے دیا اور تیسری مرتبہ نکلا تو ایک ایسے آدمی کو پیسے دے دیے جو آدمی پہلے سے ہی مالدار تھا تو اگلے دن لوگوں نے جب باتیں یہ باتیں شروع ہوئی جب لوگوں میں یہ ساری چیزیں ہوئی تو اس نے کہا اللہ یہ تینوں صدقے میں نے تیرے لیے ہی کیے اب یہ تو صدقے سے پاری ہو گئے اسے کیا بتا کہ اس کے صدقے نے کیا اثر کرنا ہے رسول اللہ صلی اللہ علیہ وسلم دیکھو پھر اس صدقے کی وجہ سے جو پیسے اس نے دیے اس عورت کو اللہ نے توبہ کی توفیق دی یہ اثر مرتب ہو گئے نا کہ کسی کو نہیں بتاتا یہ شریعت بتاتی ہے کہ اثرات کیسے آگے مرتب ہوا کرتے ہیں اور فرمایا جو چور تھا اس کو توبہ کی توفیق ہو گئی اس نے پھر چوری چھوڑ دی اور تیسرا جو غنی تھا فرمایا اس کے مال میں اللہ نے اور برکت دی تو یہ چیزیں ایسی چلتی ہیں تو جتنے بھی افعال اور اعمال انسان کرتا ہے جب اسے پتا ہو کہ ان اعمال کا اثر کیا مرتب ہونا ہے تو پھر اپنا عمل خوشی سے کرتا ہے اسے حکمت پتا ہوتی کہ اس کی حکمت یہ ہے یہ میں پیسہ دوں گا اس کا اثر یہ پڑے گا کہ اللہ تعالیٰ مال کو بڑھا دے گا میں کسی کو معاف کر دوں باوجود اس کے کہ میں انتقام لے سکتا ہوں معاف کر دیتا ہوں اور اپنی توہین گوارا کر لیتا ہوں رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ اللہ ایسے آدمی کی عزت کو بڑھا دے تو جب اسے شریعت پہ یقین ہوتا ہے تو پھر وہ کہتا ہے چھوڑو ان باتوں کو اسے پتا ہوتا ہے کہ اللہ نے اس کے عوض میں عزت بڑھا ہی دینی ہے دنیا میں نہ صحیح آخرت میں عزت دے دینی ہے حضور صلی اللہ علیہ وسلم سے بات ہے اور سچی بات ہے تو یہ کہتے ہیں شاہ صاحب کہ جب کوئی آدمی حکمتیں جان لیتا ہے تو پھر وہ شریعت پر عمل اس کے لیے ایسے ہو جاتا ہے روشنی بالکل واضح طور پر اس کے لیے آسان ہو جاتا ہے وَتَكُونُ نِسْبَتُهُ بِتِلْكِ الْأَخْبَارِ تو یہ جو چیزیں حدیث میں آئی ہیں اخبار سے مراد یہاں تو حضرت کی غالباً احادیث ہیں مطلب مراد شریعت ہے کہ شریعت میں جتنی چیزیں آئی ہیں ان پر عمل کرنا اس کے لیے ایسے ہی آسان ہو جاتا ہے جیسے کسی شاعر کے لیے شعر کا وزن آسان ہوتا ہے شاعر ہوتا ہے شعر پڑھتا ہے اسے پتا ہوتا ہے کہ وزن میں آ رہا ہے یا نہیں آ رہا وزن بناتے بھی ہیں نا یہ ابن خلیل تھے غالباً انہوں نے وزن پہلے ایجاد کیے تھے بصرہ میں آئے تو آپ میں سے اگر کسی نے دیکھا ہے دیگیں جو بنتی ہیں تو دیگوں میں یہ پشاور میں اب تک بنتی ہیں نا تو وہ دیگ پہ مارتے ہیں تھوڑی کو تو اس کی وجہ سے اس پہ داغ پڑ جاتے ہیں دیگ پہ نشانات دیگ پہ لگ جاتے ہیں نا تو وہ گزر رہا تھا تو اس کی طبیعت کو تباً مناسبت تھی وزن سے تو تن 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 کی آواز جب اس نے سنی تو اس نے پورا علم اس پہ ایجاد کر لیا اس نے کہا یہ تو شاعری ایسی چیز ہے جس میں وزن ہونا چاہیے اسی لیے شعراء جو حقیقت میں شعراء ہوتے ہیں وہ ان کی طبیعت کو مناسبت ہوتی ہے وزن سے یہ بات وزن پہ پوری اترتی ہے یا نہیں اترتی شعر پہلا مصرع دوسرا مصرع اس کے اصول اور قواعد کیا ہیں تو جو اس کو مناسبت ہوتی ہے وزن سے کہ اشعار کے وزن برابر ہیں شعر کا ایک مصرع دوسرے مصرع کے برابر ہے تو اسے یقین حاصل ہوتا ہے کہ بالکل ٹھیک ہے اس کی ایک آسان مثال سمجھیے ہر آدمی کو کوئی نہ کوئی کام کرنے میں اللہ نے شرح صدر دیا ہوتا ہے اس کا سینہ کھلا ہوا ہوتا ہے اس کو دلائل سے ہزار سمجھاؤ وہ کہتا ہے ٹھیک ہے آپ کے دلائل اپنی جگہ پہ مگر مجھے پتا ہے یہ ہونا ہے مارکیٹ میں بیٹھتا ہے بزنس کرتا ہے دیکھتا ہے کہ کیا رنگ ہے مارکیٹ کا فلاں چیز کس طرح بک رہی ہے فلاں چیز کس طرح بک رہی ہے اس کے جاس کے سامنے سارے آباد رکھنے کہ اس سال یہ ہوا تھا پچھلے سال اس میں گندم میں یہ نقصان ہوا تھا گنے میں یہ ہوا تھا فلاں میں یہ ہوا تھا لیکن اس کو جو اپنے اندر سے ایک روشنی حاصل ہے نا بزنس کی وہ اس پہ سوچتا ہے فیصلہ کرتا ہے کہ یہ کرنا ہے یا نہیں کرنا حتیٰ کہ اس کی نظر اسی آدمی پر جاتی ہے جس آدمی کے متعلق اسے خیال ہوتا ہے کہ اس کا دماغ بھی اس میں چلتا ہے کہتا ہے اس سے مشورہ کرتا ہوں کہ یہ سودا یہ چیز مارکیٹ میں ٹھیک ہے یا نہیں ٹھیک ایک آدمی کو علم پہ شرح صدر ہوتا ہے تو ہزار کتابیں پڑھ لے وہ کہتا ہے ٹھیک ہے کتاب میں تو بات یہ لکھی ہے لیکن فلاں سے پوچھنا چاہیے اسے اس علم کے ساتھ مناسبت ہے اسے زبانوں کا علم آتا ہے کسی چیز کا علم آتا ہے میتھمیٹکس کا علم کوئی بھی چیز میڈیسن میں کسی بھی چیز میں یہ جو شرح صدر ہے اس کے لیے چاہے آپ کو باہر سے دلائل نہ ملیں مگر اندر سے طبیعت میں اطمینان ہوتا ہے کہ یہ کام کرنا ہی شاہ صاحب کی بات کہنے کا مقصد یہ ہے کہ جو صاحب دیوان ہوتا ہے شاعر جیسے اس کو تعلق ہوتا ہے شاعری کے وزن سے بالکل ایسے ہی جب کوئی حکمت جان لے شریعت کی تو اسے شریعت پر عمل کرنا ایسے ہی آسان ہو جاتا ہے دوسری مثال شاہ صاحب رحمت اللہ نے دی کہ جیسے منطق والا آدمی جو ہوتا ہے وہ دلائل جانتا ہے منطقی نتیجے کو جانتا ہے منطق پورا علم ہے اگرچہ وہ ابن تیمیہ رحمۃ اللہ نے لکھا ایک جگہ شیخ نے وہ کہتے ہیں کہ اس سے لوگوں کو بولنا سکھایا جاتا ہے تو کہتے ہیں ایسا علم ہے کہ جس جو ذہین ہے اسے اس کی ضرورت نہیں اور جو کند ذہن ہے اسے سمجھ نہیں سکتا تو شیخ نے اگرچہ جملہ تو یہی لکھا کہ جو ذہین ہے اسے ضرورت نہیں ہے جو کن ذہن ہے وہ سمجھ نہیں سکتا اس علم کو بات مناسب ہے مگر منطق اور فلسفہ نہ پڑھا ہوا ہو اس کی اصطلاحات سے واقفیت نہ ہو تو کئی صدیوں تک کا علم حتیٰ کہ اس کا اثر اصول فقہ پر جا کر پڑا یہ سارے علوم اس آدمی کے لیے بڑی مشکل ہو جاتی ہے سمجھنے تیسری مثال تھی انہوں نے کہا گرامر میں دیکھو جیسے کوئی آدمی صاحب نحو ہو عربی کی گرامر سے آتی ہو تو اس کے لیے عربوں کے کلام کو سمجھنا یہ دشوار نہیں ہوتا اس لیے کہ وہ جانتے ہیں عربوں کا کلام کیا ہے جیسے کسی انسان کو انگلش آتی ہو اچھا پڑھا لکھا ہے तो उसके लिए शेक्सपियर के नाम की कोई चीज नहीं, वो जानता है कि उसने किस सेंस में ये जुमला कहा, किस तरह ये जुमला कहा। उसके मुकाबले में एक बच्चा डिक्शनरी लेके बैठ जाए कि सही सब के ये तर्जुमा है, सब के ये तर्जुमा है, तो बच्चा जरूरी नहीं है कि उस बात को समझ सके, बल्कि वो जो सेंस उस जुमले की है बस वो जानता है जिसे इल्म के साथ होना। चौथी मिसाल शाह साहब रहमतुल्लाह ने दी, उन्होंने कहा कि जैसे असूल फिकह को कोई जानता हो और वो फुकहा के छोटे छोटे मसाइल को उस असूल के जरिए हल कर सके, मसलन खैर तशरीफ हो गई, असल बात इतनी कि जब शाह कहते हैं जिस इल्म के मुताबिक मैं किताब लिख रहा हूं हिकमत बयान करने में, अगर किसी आदमी को ये इल्म आ जाए तो उसका सबसे बड़ा फायदा यह है कि शरीयत पे अमल करने में उसे कल्बी सुकून हासिल हो जाएगा। उसकी चार मिसालें, अब चौथी आखिरी मिसाल, मसलन एक आदमी को असूल की बात पता है कि शरीयत ने यह कहा है कि जहां भी इंसानों के लिए तंगी आ जाए, तकलीफ आ जाए, अल्लाह का आला अपना हक छोड़ देता है, ये एक असूल की बात है। अब जिसको ये असूल पता है ना, तो वो मुफ्ती है, तो वो फिर आगे इस पे जुज़ियात निकालेगा खुद ही, वो कहेगा अच्छा यहां इंसानों के लिए मुश्किल आ गई है लिहाजा ये बात दुरुस्त हो गई है, वो असूल की बात जानता है, अब वो फतवा लिख देगा कि दुरुस्त है। दूसरा कहते हैं जी ये क्यों फतवा, कहते हैं छोड़ो इस बात को, इस असूले फिका पे जिन लोगों ने काम किया, मसलन अल शबाब अन नज़ाइर है इब्न नुजैम रहमतुल्लाह की कमाल की किताब है, कि वो एक असूल बयान कर देते हैं कि असूल की बात यह है, आपके सामने एक असूल रखा कि जब इंसानों के लिए तंगी आ जाए अल्लाह अपना हक छोड़ देता है, अल्लाह कहता है इंसानों को तरजीह दो और इंसानों का ज्यादा ख्याल रखो। मसलन ज़कात है, आप इस सारे निजाम को देखें तो खजाना जो है उस पर 20% है, आदमी खुदाई कर रहा था और जमीन से सोना निकल आया, चांदी निकल आई, ज़ेवरात निकल आए, तो शरीयत कहती है इस पर 20% दो, इसलिए कि इंसान ने अगरचे मेहनत की है लेकिन उसकी मेहनत इतनी ज्यादा नहीं हुई, 80% ले ले, 20% अल्लाह का। इसके मुकाबले में आप देखें ये जमीनें जिन पे उशर लगता है, दसवां हिस्सा, इंसान ने मेहनत की ज्यादा हो गई ना, खजाने के लिए तो थोड़ी बहुत खुदाई करनी पड़ी, वो तो मुकद्दर था मिल गया, यहां से फसल काश की है, क्या क्या निजाम बनाए हैं, चीजें की हैं, और फिर इंतजार किया है कि कब बारिशें बरसें, क्या चीज हो, कुएं से पानी है, जिन जमीनों पर उशर लगता है कि अल्लाह ने कहा मेरा 10% कम कर दो, 10% मुझे दे दो, 90 तुम रख, इंसान की मशक्कत और बढ़ गई और इंसान की तकलीफ बढ़ गई। बाद सूरतों में शरीयत ने खुम्स कर दिया पांचवा हिस्सा, माले गनीमत थी, इंसान ने अपनी जान लड़ा दी, तब जाकर गनीमत का माल हासिल हुआ, अल्लाह ने कहा 95% तुम रखो, 5% मुझे दे, उससे भी नीचे चले जाए, ज़कात की बारी आ गई, तो अल्लाह ताला ने कहा अच्छा इंसान ने बड़ी मेहनत की है, साल भर सरमाया जोड़ा है बेचारे ने किस तरह काट के, पर 25% मुझे दे दो और इसमें 97% जो है वो तुम रख लो, अल्लाह ने अपने हक को छोड़ दिया इंसानों के हक को तरजीह। मुतअद्दिद मिसालें शरीयत में मिली, जहां तंगी आती है वो अपने साथ हमेशा रुख्सतों को ले आती है, जहां भी इंसान के लिए तकलीफ आ जाती है वो अपने साथ रुख्सतों को ले आती है, बीमार हो गया वुजू नहीं कर सकता, शरीयत ने कहा कुछ नहीं तो मुमकिन, चलो आसानी हो गई पैदा। तो जब इस असूल को आदमी समझता है तो फिर वो लोगों की आसानी को देखता है। फुकहा ने लिखा है कि बड़ा मजमा है ईद का, जुमे का, इमाम से ऐसी गलती नमाज में हो गई जिसे सजदा साफ करना था, कहते हैं ना करे, इसलिए कि हजारों का मजमा है, सजदा साफ करेगा, अब कोई पीछे से आ रहे हैं 5-7 आदमी, उन्हें नहीं पता ये सलाम फेरा है, क्या हुआ है क्या नहीं हुआ, अब तो खैर लाउड स्पीकर की वजह से आसान हो गया ना, पहले आप सोचे लाउड स्पीकर तो नहीं होता था, वो तो फिर दरमियान में हम भी बिजली चली जाए तो लोग तकबीरात कहते हैं, तो फुकहा ने कहा कि बस ठीक है सजदा साफ साबित हो गया, क्यों, इसलिए कि मजमे को तकलीफ होगी, लोगों को तकलीफ, तो जहां भी ऐसी चीजें आती हैं अल्लाह अपना हक ساقط کر دیتے ہیں. حضرت عمر رضی اللہ عنہ جگہ جا رہے تھے سفر میں, شدید گرمی تھی. حضرت شاہ صاحب رحمۃ اللہ نے کتاب لکھی ہے فقہ عمر, تو اس میں انہوں نے بہت مثالیں ایسی لکھی. تو پانی تھا اور پانی کا ایک ذخیرہ حضرت عمر رضی اللہ عنہ دیکھ رہے تھے, باقی لوگ بھی دیکھ رہے تھے. تو حضرت عمر رضی اللہ عنہ کا یہاں ٹھہرتے ہیں اور کھانا کھائیں گے, ظہر پڑھیں گے, پھر چلیں. ایک بوڑھا آیا اور اس نے کہا سنو میری بات سنو, حضرت عمر رضی اللہ عنہ کا خبردار جو تم بولے, تمہیں پتا نہیں ہے, چپ رہو. اور ڈانٹا اسے شدت, اس کے اگر بات اس نے پہ کوئی بات نہیں سنی, چپ ہو گیا. اور جب کھانا کھا لیا, نماز پڑھ لی, تو حضرت رضی اللہ کا کہو کیا بات ہے. اس نے کہا یہ جس پانی سے آپ نے وضو کیا ہے نا, یا درندے آ کے پانی پیتے ہیں. تو شریعت کا مسئلہ ہے کہ درندے جو پانی پی لیتے ہیں, شیر چیتے وغیرہ وغیرہ, وہ پانی مکروہ ہو جاتا ہے وضو کے لیے, طہارت کے لیے. حضرت رضی اللہ کا کیا کریں, تو نماز پڑھ لی, چل پڑ. حکمت اس میں یہ تھی کہ حضرت عمر رضی اللہ نے خود فرمایا, انہوں نے کہا یہ بول دیتا اور ہم نماز نہ پڑھ سکتے اور پانی آگے ملتا بھی نہیں, تو پھر کیا کرتے. تو وہ سمجھ گئے خود کہ اب یہ کیا کہنے والا ہے, یہ ان کی فراست پینا ہوتا چپ رہا ہے. تو وہ بیچارہ تو آیا تھا دینی کی بات بیان کرتے, اس کی نیت بھی ٹھیک تھی, لیکن جو حکمت تھی حضرت عمر رضی اللہ کی سمجھ میں بات آئی تھی, وہ اس سے کہیں زیادہ تھی. تاکہ اتنے سینکڑوں لوگوں کو جو تکلیف میں ڈالنا ہے اور ان کی نمازوں کے متعلق جو فتویٰ دینا ہے, تو اس سے پہلے سے چھپ کرا دیا. اور اس کے بعد تو یہ چیزیں بڑی حکمت کے ساتھ ہوتی ہیں. اصول کی بات ہوئی کہ جہاں لوگوں کے لیے تنگی ہو گئی, تکلیف ہو گئی, شریعت نے اجازت دے دی, رخصت دے دی. یہی وہ اصل ہے جس پہ مفتی حضرات کبھی کبھی اپنے مسلک سے ہٹ کے فتویٰ دے دیتے ہیں. وہ کہتے ہیں ہنسی فقہ میں تو اس کی گنجائش نہیں, البتہ مالکیوں کے یہاں فلاں کے یہاں ہے, تم اس پہ عمل کر. اور یہی حکمت ہونی بھی چاہیے. دوسری شاہ صاحب رحمۃ اللہ نے بات بیان کہ کیوں آخر حکمتوں کا پتہ چلنا چاہیے. پہلی بات کا خلاصہ یہ نکلا کہ وہ کہتے ہیں جب تمہیں پتہ چل جائے گا حکمتوں کا, تو تمہارے دل میں اطمینان پیدا ہوگا کہ اس شریعت پہ عمل کرنا واقعی اس نے تو دین دنیا کی بنائی. دوسری بات کہتے ہیں وہ کہی یا من, اور اس علم کے ذریعے تمہیں اطمینان حاصل ہوتا ہے, من ان یکون کا ہاتھ بلائی دن, اور انسان محفوظ ہو جاتا ہے اس بات سے کہ وہ بن جائے ہاتھ بلائی دن, رات کو لکڑیاں جمع کرنے والا, او کا غائز سائلن, یا وہ ایسا ہو جائے جو سیلاب کے پانی میں غوطہ لگاتا ہے, او یخبت خبت عشوا, اور آدمی اس سے محفوظ رہتا ہے کہ وہ یخبت خبت عشوا ٹانک ٹونیا مارے, او یرکب, یا وہ سوار ہو جائے متن حمیا ایک اندھی اونٹنی پر, کما سلی رجلن, اور اس کی مثال ایسے سمجھو جیسے ایک آدمی ہے, سمع الطبیب, اس نے حکیم سے یہ سنا, یامر بعقل الطفا, جو حکیم تھا وہ مریض کو یہ کہہ رہا تھا کہ عقل الطفا کے سیب کھایا کرو, اس نے سیب کھانے کا مشورہ دیا, فقاتل حنزلہ علیہ, اور کسی سننے والے نے حنزلہ جو تھا اس کو سیب کے برابر سمجھنا شروع کیا. کیوں؟ لمشاکلت الاشباح, کیونکہ دونوں کی شکلیں ایک طرح کی ہوتی. یہ تو ہے لفظی ترجمہ. شاہ صاحب رحمۃ اللہ علیہ کہتے ہیں جب تمہیں پتا چلے گا حکمتوں کا, تو تم ایسے آدمی نہیں بنو گے جو آدمی رات کو لکڑیاں جمع کرتا ہے. پچھلے زمانوں میں ابھی تک بھی یہ گیس تیل تو اب کی بات ہے, لکڑیاں جمع کرتے تھے, اب بھی لوگ کرتے ہیں. تو رات کو لکڑیاں جمع کرتے کرتے مثل مشہور ہے محاورہ کہ ایک آدمی تھا اور وہ لکڑیاں جمع کرتے کرتے اس نے ایک سانپ کو بھی اٹھا لیا, اور سانپ سردی کی وجہ سے چھچرا ہوا تھا, جمع ہوا تھا, اور جب اس نے لکڑیوں کا بنڈل باندھا تو تھوڑی دیر میں حرارت پیدا ہو گئی اور سانپ جو تھا اسے ہوش آ گئی, اس نے اسے ڈس لیا. تو اس سے یہ مثل مشہور ہوئی کہ فلاں آدمی رات کو لکڑیاں چنتا ہے, یعنی اسے پتہ ہی نہیں ہے کہ سانپ جو ہے اسے بھی چننا ہے یا نہیں چننا. تو جب تمہیں پتہ چلے گا شریعت کی حکمتوں کا, تو تم ایسے نابینا نہیں بنو گے, ایسے بے وقوف نہیں بنو گے. दूसरी मिसाल दी, उन्होंने कहा ये जैसे कोई आदमी सैलाब में गोता लगाता है, गोता तो इसलिए लगाया जाता है कि जमीन समंदर से जवाहरात को निकाले, गोता तो इसलिए लगाते हैं कि हीरों को निकाले, बड़े बड़े कीमती पत्थर हैं समंदर की तह में वो निकालने होते हैं। अब पानी देख के तो गोता नहीं लगाया जा सकता, तो पानी ज्यादा मिकदार में देखा, समंदर की तरह छाया हुआ था पानी और हकीकत में सैलाब था, तो सैलाब में कहां से हीरे आए और मोती आए, तो उसने उसमें छलांग लगा दी। नतीजा ये तो अपने लिए मौत का सामान पैदा कर सकता है। शाह साहब कहते हैं इसी तरह जो लोग शरीयत में ये इल्म हासिल करते हैं हिकमत का कि आखिर इस बात पर अमल क्यों करना है, वो फिर ऐसे नहीं हो जाते कि सैलाब को देख के गोता लगा दें, समंदर में जाते हैं और हीरे निकाल के लाते हैं। या फिर शाह साहब रहमतुल्लाह तीसरी मिसाल, उन्होंने कहा यस बे तफ्ता अश्वा, अश्वा कहते हैं इसका आसान तर्जमा करें शक्कोर, शक्कोर कहते हैं जिसे रात को नजर ना आए, दिन में नजर आता है रात को नजर नहीं आता, रतोंदा ये एक मर्ज है कि रात को उसमें नजर नहीं आता और दिन को नजर आता है। तो शाह साहब रहमतुल्लाह अलैह फरमाते हैं ऐसी ऊंटी पर सवार हो जाए जिसे रात को नजर ही ना आए, या फिर ये पूरा एक मुहावरा है और यर कब मत नाम या अंधी ऊंटनी पर सवारी कर ले, तो ये अंधी ऊंटनी पर सवारी करना जो है ये तो उसे मंजिल मकसूद तक नहीं पहुंचा सकता, ऊंटनी को क्या पता। ये अरबों के मुहावरे, अरबों में ये जो फरासत का इल्म था ना ये उनसे मुहावरे बनते थे। तो वो बड़ा मशहूर किस्सा है, लंबा छोड़ो उसको, उसमें से एक जुज ये आता है कि उस भाई ने कहा कि ये जो ऊंटनी है ये यकचश्म है, कानी है, एक इसकी आंख है और एक नहीं। लोग बड़े हैरान हुए, उसने कहा जिस ऊंटनी ने यहां चरा है उसकी एक आंख थी और एक नहीं थी। तो जब वो कबीले में पहुंचे तो कबीले वालों से कहा कि भाई खाना दो, ये चीज इस मकसद के लिए आए हैं। उन्होंने कहा खाना भी खाओ, उनका तुम्हारे यहां कोई ऐसी ऊंटी उनका हाँ है। उन्होंने कहा तुझे कैसे पता है, उसने कहा इसलिए कि मैंने देखा तुम्हारी चरागाह को आधी चरी हुई थी जगह और आधी साथ ही सब्जा बाकी था, तो मैं समझ गया कि ऊंटनी को एक ही आंख से नजर आया, दूसरी आंख थी नहीं उसकी। तो इस तरह उनके मुहावरे बनते कि अंधी ऊंटनी, तकी रजी अल्लाह के मुतअल्लिक भी कहते हैं ऐसे ही फजूल बात है कि सैयदन अली रजी अल्लाह की मैयत को ऊंटनी पर बिठा के और लोगों ने सहरा में छोड़ दिया इस डर से कि अली रजी अल्लाह की कब्र जो है अगर बनाई गई तो खारजी उनके दुश्मन की कब्र से मैयत बना निकाल, सब झूठ है। अली रजी अल्लाह अमीरुल मोमिनीन थे, हजारों के हिसाब से उनकी फौज थी, कूफा में इंतकाल हुआ, हसन इब्ने अली रज़ी अल्लाह अन्हु जिंदा थे, खिलाफत पे बैत हुई उनकी, और इतनी बड़ी शख्सियत को सहाबा रज़ी अल्लाह अन्हु की मौजूदगी में ऊंटनी पे मैयत को बांध के छोड़ दिया उन्होंने कि जिजर वर्जी ऊंटनी चली जाए, ये बातें सही नहीं है। हजरत अली रज़ी अल्लाह अन्हु की जो कब्र है ना कूफा में, यकीनी तौर पर हजरत अली रज़ी अल्लाह अन्हु की कब्र है, उसके खिलाफ जो दलाइल है वो ऐसी चीज नहीं है कि उन पर एतबार किया जा सके। हजरत ने तफी उस्मानी साहब ने जो अपना सफरनामा लिखा है उसमें हजरत ने भी बात ऐसी रिवायात पर जरा सी तवज्जो कर दी है, लेकिन बात वो भी दुरुस्त नहीं है। सैयदन अली रजी अल्लाह की कब्र यकीनी तौर पर लोगों को पता है कि यही उनकी कब्र है, और ये बात नहीं है कि लोगों को पता ही नहीं चला और हजरत अली रजी अल्लाह की मैयत थी। और फिर उससे भी ज्यादा लतीफा ये है कि वो ऊंटनी चलती चलती सिंध में आ गई, और यहां हजरत अली रजी अल्लाह की कब्र सिंध में भी है, हजरत अली रजी अल्लाह की कब्र, और एक कब्र हजरत अली रजी अल्लाह की वहां भी है अफगानिस्तान में भी। तो बहुत हजरत सान रजी अल्लाह की कब्र चीन में है, और हजरत सान रजी अल्लाह को यकीनी तौर पर यह पता है, सब लोगों ने लिखा है कि हजरत सान रजी अल्लाह का इंतकाल मदीना मुनव्वरा के करीब हुआ, फिर जनाजा लाया गया, फिर लोगों ने पढ़ा, हजरत आयशा रजी अल्लाह ने उस जनाजे में चंद जुमले फरमाए थे, सब जानते हैं कि इसके बावजूद कब्र वहां भी है चीन में, वो तो जानी बातें हैं। तो इसलिए ऐसी ऊंटनी पर बंदा सवार हो जाए जिसे रात को नजर ना आता हो, और ऐसी ऊंटनी पे बैठ जाए जो नाबीना हो तो ऐसा आदमी मंजिल पे तो नहीं पहुंचता। शाह साहब रहमतुल्लाह अलैह कहते हैं इस इन चीजों से तुम्हें अमन हासिल हो जाएगा, वही अमन, इससे तुम्हें अमन हासिल हो जाएगा और तुम कोई ऐसी बात नहीं करोगे। देखो फिर इसकी मिसाल दी कि एक आदमी को हकीम ने ये कहा मरीज को कि तुम सेब खाओ, तो सेब की और हंजला, हंजला कहते हैं इंद्राइन को, इंद्राइन बड़ा तल्ख होता है, कड़वा होता है, इन दोनों की शक्लें आपस में मिलती हैं। ये अरब जो थे ये अपने बेटों के नाम ऐसे ही रखते थे, बड़े सख्त, और अपने गुलामों के नाम बहुत अच्छे रखते थे, हंजला नाम रखते थे, यानी ऐसा कड़वा कि कोई मुंह डाले तो उसे छटी का दूध याद आ जाए, या और कोई मुहावरा इस्तेमाल कर ले, मुहावरा नामुनासिब है कि ऐसा कड़वा कि अगर वो उस पर मुंह डाले तो उसे उसे शदीद तकलीफ पहुंचे। इसी तरह हारिब जारिब मारने वाला, हरब जंग, हजरत अली रजी अल्लाह से रसूलुल्लाह सल्लल्लाहु अलैहि ने पूछा था कि हसन रजी अल्लाह का नाम जब बेटा हुआ तो अली रजी अल्लाह से पूछा क्या नाम है इसका, तो उन्होंने कहा मेरे बेटे का नाम है हरब जंग, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि ने मना फरमा दिया नहीं हसन। फिर हुसैन रजी अल्लाह की विलादत से आपने पूछा तो उन्होंने फिर कहा कि इसका नाम हरब रख लेते हैं, आपने कहा नहीं, ये हुसैन, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तबई तौर पे इन चीजों को पसंद करते थे जो सुलह की तरफ ले जाए, और अली रजी अल्लाह की उम्र मुबारक का हिस्सा वो था कि हजूर सल्लल्लाहु अलैहि वसल्लम के इंतकाल के वक्त भी वो 30-32 साल के थे, तो वो उम्र का हिस्सा ऐसा था जिसमें वो चाहते थे ये चीजें जौहर और शुजात का इजहार हो। तो खैर, तो अरब अपने बेटों का नाम ऐसे ही रखते थे, तो किसी ने पूछा कि ये तुम अपने नौकरों के नाम बड़े अच्छे अच्छे रखते हो, गुलामों के और बेटों के नाम बड़े सख्त रखते हो, क्यों? तो उन्होंने कहा नौकरों के नाम अपने लिए रखते हैं और बेटों के नाम दुश्मनों के लिए रखते हैं। उसने कहा इसकी तशरीह करो, उसने कहा नौकरों के नाम बड़े अच्छे अच्छे रखते हैं, जब बुलाते हैं उसे तो दिन रात हजार बार बुलाना हो तो हम कहते हैं ये फुलाए है कामयाब आदमी, हम कभी बुलाते हैं तो उसे कहते हैं के या के ये जमील है खूबसूरत, और बेटों को तो जाना होता है मैदान जंग में, तो जब वो पूछते हैं कि कौन आया मुकाबले में क्या नाम है, तुम्हारे बेटे का नाम ही रोक डाल देता है, बड़ा तल्ख है, शेर है, लड़ने वाला है, तो उन्होंने कहा इसलिए बेटों के नाम तल्ख रखे जाते हैं और गुलामों के नाम अच्छे रखते हैं। तो ये हंजला इसी तरह है। और फिर एक बात ये भी है कि हजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम बहुत नामों को बदलते हैं, बहुत ज्यादा मुस्तकिल, अगर इस पर कोई किताब लिखे तो पूरी किताब लिखी जा सकती है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम नाम बदलते रहे, वादियों के नाम बदलते रहे, शहरों के नाम बदलते रहे, कस्बों के नाम बदलते रहे, गांवों के नाम बदलते रहे, इंसानों के, बच्चों के, बच्चियों के, हर एक का नाम जिसने जरा भी कोई चीज देखी उसको बदलती है, लेकिन जो नाम आपने नहीं बदले इसका मतलब है वो ठीक, वरना बदल देते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। एक खातून आई और उनका नाम था आसिया गुनाहगार, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बदल, नहीं ये नाम ठीक नहीं। एक वादी से गुजरे और उस वादी का नाम था जहां पर जंग होती हो, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये ठीक नहीं है, इस वादी का नाम और ऐसा नाम रख दिया जहां सलामती बरसती रहे, इस तरह की चीजें थी। तो हंजला इंदराइन बड़ा कड़वा हल नाम भी है सहाबा किराम रज़ी अल्लाह अन्हुम में से बात का। तो उसने क्या किया, मशवरा दिया हकीम ने मरीज को कि तुम सेब खाया करो, तो सेब से इंदराइन हंजला की शक्ल मिलती जुलती है, उसने वो खाना शुरू कर दिया कि शायद इसमें नफा होगा। तो ये क्यों हुआ, इसलिए कि उसने हमाकत की। शाखा फरमाते हैं लिमशाकल तिल अशबाह, क्योंकि दोनों की शक्लें मिलती जुलती थी, और ये बताना चाहते हैं कि जो लोग शरीयत की हिकमतों को समझ के अमल करते हैं वो ऐसे नहीं होते जैसे रात को लकड़ियां चुनने वाला और जैसे सेब की जगह इंद्राइन खाने वाला, वो ऐसे नहीं होते, بلکہ وہ سیب کو سیب کے مقام پہ رکھتے ہیں اور اندرائن دھنزلا کڑوی چیز کو اس کے مقام پہ رکھتے ہیں. وہ جانتے ہیں کہ ان دونوں میں کتنا بڑا فرق ہے, وہ جانتے ہیں کہ کیا چیز صحیح ہے کیا چیز درست ہے. اور اس کی بڑی واضح مثال وہ ہے جو حضرت ابو سفیان رضی اللہ عنہ نے احد کے آخر پہ کہی. احد کی جب ساری بات ختم ہو گئی تو ابو سفیان رضی اللہ عنہ نے یہ کہا حضور اکبر صلی اللہ علیہ وسلم سے, بہت اونچا بولے, اور ابو سفیان رضی اللہ عنہ نے کہا کہ وہ احد کا بدلہ بدر کا بدلہ برابر ہو گیا, 70 تم نے مارے تھے, 70 آج ہم نے لے لی تو بدلہ برابر ہو گیا. تو رسول اللہ صلی اللہ علیہ وسلم ہرگز نہیں اس سے کہو کہ قتلاکم فی النار و قتلانا فی الجنہ, ہمارے جو شہید ہیں انہیں جنت ملی اور تمہارے جو مر گئے تھے انہیں جہنم ملی, برابر کیسے ہو. تو بہت مرتبہ آدمی بظاہر سمجھتا ہے یہ چیز اس کے برابر ہی ہے, یہ کر لے یہ کر لے, جسے پتا ہوتا ہے حکمت کا دین کی وہ جانتا ہے کہ یہ دونوں چیزیں برابر نہیں ہیں, اس کا کرنا اور ہے میرا کرنا اور. اس کی ایک واضح مثال انسانیت کا جو بت اب لوگوں میں گج رہا ہے نا, ہر ایک کو انسانیت 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 اس کے شوق چڑھا ہوا ہے انسانوں کی خدمتیں کرنے کا, چاہے خدا کے کتنے ہی احکامات ٹوٹتے رہے. ان دونوں چیزوں میں بظاہر شکل ٹھیک ہے, ایک ہی ہے, یہ بھی غریب کی مدد کرتا ہے وہ بھی غریب کی مدد کرتا ہے, یہ بھی اسپتال بناتا ہے وہ بھی اسپتال بناتا ہے, یہ بھی ادارہ قائم کرتا ہے وہ بھی ادارہ قائم کرتا ہے, دونوں کی نیتوں میں بنیادی طور پر فرق ہے. ایک آدمی جس کی نیت اچھی ہے اللہ تعالیٰ اس کے عمل کو جاری رکھے گا, برکت دے گا. ایک آدمی جو اس کے مقابلے میں انسانوں کی خوشی کے لیے کام کر رہا ہے خدا اس میں برکت نہیں دے گا. اللہ نے کہا کہ نجدس پر اور فرمایا آگے جن کے مانا انفراد, وہ زمین کے اوپر اگنے والا خود رو پودا ہے, سبزہ ہے, اس کی جڑیں نہیں ہیں, اور جس کی چیز کی جڑیں ہیں وہ ہے جو اللہ تعالی نے کی رضا کے لیے کام کیا گیا. بسا اوقات اللہ تعالی نے انسانوں کی نصیب میں اتنا ہی لکھا ہوتا ہے کہ وہ درخت کا بیج لگا دے, بس اس سے زیادہ کچھ نہیں. اس کا سایہ, اس کے فوائد, اس کی چیزیں کہ اگلی نسلیں اٹھاتی ہیں, اور اللہ کو یہی منظور ہوتا ہے کہ اس آدمی کو فتنے سے پاک دنیا سے لے جائے اور اس کے اجر کو ثابت کر دے. حضرت عبد الرحمن ابن عوف رضی اللہ عنہ کا روزہ تھا اور افطار کے لیے ان کے نوکر نے انہیں شربت دیا, غلام نے شہد کو پانی میں گھول دیا, تو انہوں نے افطار کیا تھوڑا سا پھر رکھ دیا اور رونے لگے. تو ان سے کہا گیا کس وجہ سے, تو انہوں نے کہا مجھے یاد آ گیا کہ احد میں ہم نے اپنے شہداء کو اس طرح دفن کیا کہ ایک چادر کفن کی دیتے تھے اور سر لپیٹتے تھے تو پاؤں ننگے رہ جاتے تھے, پاؤں پہ چادر ڈالتے تھے تو سر ننگا ہوتا تھا, تو رسول اللہ صلی اللہ علیہ وسلم فرمایا سر کو اٹھاؤ. اور پھر مجھے یاد ہے رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی بھی, ابو بکر عمر رضی اللہ عنہ کی زندگی بھی, تو میں اس لیے رو پڑا کہ اگر یہ شہد اور شربت اچھی چیزیں ہیں تو اللہ نے انہیں کیوں نہیں دی, اور اگر یہ اچھی نہیں ہے تو میں نے ایسا کون سا گناہ کر لیا ہے کہ اللہ نے یہ طے کر دیا کہ وہ ساری چیزیں مجھے دنیا میں دے دے اور آخرت میں میرے لیے کچھ نہ. یہ ان کے تقوا کا حال تھا, ڈر کا. اسی لیے اللہ نے قرآن میں کہا ہے کہ میرے بندے وہ ہیں جو میری راہ میں خرچ کرتے ہیں, یوتون ما اتو, جو ان کے ذمے ہم نے لگایا ہے, وقلوبهم وجلت, اور ان کے دل کانپتے رہتے ہیں کہ کہیں ہم ان کی یہ خیرات واپس نہ کریں, ہم نہ قبول کریں, ڈرتے ہیں کوئی اس بات سے کہ کہیں ایسے نہ ہو کہ رد ہو جائے. تو یہ چیز ہے, دونوں ٹھیک بظاہر کام کر رہے ہیں, ایک کہتا ہے یہ ادارہ انسانوں کی خوشی, دوسرا کہتا ہے یہ کرنے کے باوجود ڈرتا ہوں کہ اگر یہ قبول نہ ہوا اور آخرت میں یہ سب چیزیں صرف باتیں ہی ہو گئیں تو پھر میرا کیا بنے گا, یہ فرق آ جاتا ہے. شاہ صاحب رحمت اللہ کہتے ہیں کہ جب تم لوگ یہ کام کرو گے, یہ علم سیکھو گے, اس علم کا تمہیں پتہ چلے گا, تو تم ایسے لوگوں کی طرح نہیں ہوگے جو ٹامک ٹوئیاں مارتے. تیسری چیز وبہی یسیر مؤمنا علی نبی من ربہ, اس علم کے ذریعے تمہیں پتہ چلے گا کہ مومن آدمی بینت من ربی خدا کی دلیل سے بات کرتا ہے، بمنزلت رجل اخبره صادق، اور وہ آدمی اتنے یقین سے شریعت پہ عمل کرتا ہے جیسے کسی سچے آدمی نے خبر دی کہ ان السم قاتل، کہ زہر جو ہے قاتل ہے، قتل کر دیتا ہے، مار دیتا ہے. فصدقہ، اس نے اس کی تصدیق کی اور کہا بالکل ٹھیک کہتے ہو. فی ما اخبره، اس نے کیا کیا کہ اس نے تصدیق کی پہلے تو، اس نے کہا ٹھیک کہتے ہو زہر سے آدمی مر جاتا ہے. ثم عرف بالقرائن، پھر اس نے قرائن سے یہ معلوم کیا کہ ان حرارت و یبوست مفرطتان، کہ یہ جو زہر ہے اس میں اتنی شدید گرمی اور خشکی پائی جاتی ہے جو حد سے بڑی ہوئی ہے. تو جب اسے یہ چیزیں پتہ چل گئیں وَأَنَّهُمَا تَبَايَنَانِ مِزَاجُ الْإِنسَانِ، کہ یہ دونوں چیزیں انسان کے مزاج کے خلاف ہیں، فَزَادَ يَقِينًا إِلَى مَا أَيْقَنَ، تو اس کی یقین میں اضافہ در اضافہ ہو گیا. اب شاہ صاحب رحمت اللہ نے تیسری مثال، اور وہ کہتے ہیں مومن آدمی کو جب پتہ چلتا ہے کہ شریعت نے جو مجھے کام کہا ہے اس کو میں نے کرنا ہے، عقل میں بھی آتا ہے، تو اس کی مثال پھر ایسے سمجھو جیسے کسی آدمی کے دو درجے، اسے کسی نے آ کے کہا کہ زہر سے آدمی مر جاتا، اس کا ٹھیک ہے زہر سے مر جاتا. ایسی مثالیں آپ کو بہت ملیں گی، ہمارے ہاں ہزاروں نہیں لاکھوں آدمیوں کو آپ دیکھیں گے وہ مچھلی اور دودھ دونوں نہیں کھاتے. وہ کہتے ہیں اس لیے کہ مچھلی اور دودھ کو اگر جمع کیا جائے تو برف بحری پیدا ہو جاتی، لاکھوں آدمی ایسے ملیں گے. سائنس اور یہ سارے لوگ اب چیخ چیخ کے کہتے ہیں یہ خاص قسم کی مچھلی ہوتی ہے، فلاں علاقے میں پائی جاتی ہے، فلاں جگہ نہیں پائی جاتی، فلاں استعمال کرتے ہیں، کوئی نہیں سنتا. وہ کہتے ہیں نا جی ہم تو اس کا رسک ہی نہیں لیتے، اس پٹری پہ آنا ہی نہیں ہے، تم چاہے جو مرضی کا ہو، اس لیے کہ ہمارا اگر نقصان ہو گیا تو تم تھوڑے ہی پورا کر دو گے، اس کا تو تم پورا نہیں کر سکتے. ایک درجہ تو یہ شاہ صاحب رحمۃ اللہ کہتے ہیں اسے کسی نے خبر دی کہ زہر مار دیتا ہے، اسے تصدیق کر دی. پھر جب اس انسان کا علم بڑھا، اس نے دیکھا زہر کھانے سے مر جاتے ہیں، تحقیق ہوئی، پتا چلا کہ زہر میں دو چیزیں پائی جاتی ہیں، ایک تو گرمی اس میں شدید ہے اور دوسری یہ کہ وہ خشک ہے. یہ جو حکما ہیں یہ مزاجوں پہ یقین رکھتے ہیں، یہ چیز سرد ہے، گرم ہے، یا یہ اس میں یہ اس کے اثرات سردی کے مرتب ہوتے ہیں، گرمی کے ہوتے ہیں، یا یہ کس طریقے کے اثرات مرتب ہوتے ہیں، یا یبوست کے یعنی خشکی اس سے پیدا ہو جاتی. حکمت بر صغیر میں کیا دنیا بھر میں اس اصول پہ کام کرتی رہی، اب بھی کرتی ہے، اب بھی لوگ کرتے ہیں. تو کہتے ہیں حکما کہ زہر میں دو چیزیں ہوتی ہیں، ایک تو یہ کہ وہ شدید گرمی ہوتی ہے، اتنی حرارت پیدا ہو جاتی ہے انسان کے خون میں کہ انسان کا خون جسم برداشت نہیں کر سکتا، زہر کی وجہ سے پھٹ جاتا ہے، ٹکڑے ٹکڑے ہو جاتا ہے. اور یہ ہوتے ہیں بعض اس قسم کے زہر کے، انسان کھا لے تو گوشت پھٹنا شروع ہو جاتا ہے. اور دوسری چیز جب اس نے بڑھا، جب بڑھا ہوا تو قرائن سے پتا چلا کہ اچھا یہ تو خشک بھی بہت ہوتا ہے، یعنی کوئی اسے کھا لے تو پانی کو خون سے یہ سلب کر لیتا ہے، ختم کر دیتا ہے. تو جب پانی خون سے سلب ہو جائے گا تو دوران خون نہیں رہے گا، نتیجہ یہ کہ آدمی مر جائے گا. تو پہلے جس چیز کو اس نے صرف سننے سے جانا تھا، اب بڑا ہونے کے بعد، پڑھنے کے بعد، یہ قرائن سے دیکھنے کے بعد، اب اس کو اس نے اپنے علم سے بھی جان لیا. تو شاہ صاحب رحمت اللہ علیہ کہتے ہیں کہ فرزان یقیناً علامہ ہے کہنا، تو اس کے اس یقین پر جو بچپن میں حاصل ہوا تھا صرف سننے سے، اب اور اضافہ ہو جائے گا کہ ہاں ہاں یہ چیز. اس کی ایک مثال دیکھیں، مثلاً ڈاکٹر ہے، بچہ ہے، اس سے قرآن کریم میں پڑھا، اللہ نے فرمایا کہ انسان کی پیدائش کے یہ مراحل ہیں، بڑا ہو گیا میڈیسن پڑھا. تو جب گائے کو پڑھا تو اس نے اپنی آنکھوں سے یقین حاصل کر لیا، دیکھ لیا کہ واقعی اتنے مراحل سے گزر کے پھر انسان اس دنیا میں آتا ہے. اب جو یقین اس نے محض قرآن پڑھنے سے حاصل کیا تھا، جب اس سے عملاً اس نے دیکھا نا، اب اس کے یقین میں اضافہ ہو گیا کہ ہاں یہ بات، اب اس کے یقین اور بڑھ گیا. اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام پر فرمائی کی اور پھر اللہ فرمایا نوری ابراہیم ملکوت السماوات، اور ہم نے اسی طرح ابراہیم علیہ السلام کو اپنے ہونے کی نشانیاں دکھائیں آسمانوں میں اور زمین. تو جب انہوں نے آسمان میں اللہ کی قدرت کے مظاہرے دیکھے، زمین میں جو بھی دیکھا ہوگا، اب حضور صلی اللہ علیہ وسلم معراج میں جو بھی دیکھا ہے، اس چیز سے یقین میں اضافہ ہوا. شاہ صاحب رحمت اللہ کہتے ہیں جب تم اس علم کو حاصل کرو گے اور پڑھو گے تو پھر تمہارے یقین میں اضافہ ہو جائے گا، تمہیں پتہ چل جائے گا شرع صدر کے ساتھ کہ بالکل ٹھیک ہے جس چیز پر عمل کر رہا ہوں، یہ واقعی دین کسی قابل ہے کہ اس پہ عمل کیا جائے تاکہ دین اور دنیا کی بھلائی میں سے.